أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہماری گفتگو عدل الہی اور اسی کے ساتھ خیر و شر کے مسئلے میں جاری تھی، اور اس سلسلے میں جو مباحث اور جو سوالات ذہنوں میں اٹھتے ہیں ان کو بیان کر رہے تھے اور ان کے جوابات دیکھ رہے تھے. اور گزشتہ درس کے اندر ہم نے اسی شر کے سلسلے میں کچھ اہم نظریات کی طرف اشارہ کیا کہ اس سلسلے میں یہ جو اہم سوال سامنے آ رہا تھا کہ نظام ہستی کے اندر یہ شر جو ہے اس کا ذات پروردگار سے کیا رابطہ اور کیا تعلق ہے، اس سلسلے میں بعض نظریات کو آپ کے سامنے ہم نے پیش کیا. اور ان میں سے ہر ایک نقطہ نگاہ کو پرکھنے کے لیے اور شر کے مفہوم کو پہچاننا بہت اہمیت کا حامل ہے، تاکہ ہم بہتر انداز سے ان نظریات اور ان میں جن چیزوں کی دعویٰ کی گئی ہے ان کو پرکھ سکیں، اور پھر اس کے جو شر کی بنیادیں ہیں ان کو بہتر انداز سے جاننا ضروری ہوگا. تو لہٰذا سب سے پہلے اہم مطلب شر کے معنی اور مفہوم کو دیکھنا ہے. تو اس سلسلے میں جو شر کا معنی اور مفہوم ہے، اگر ہم اسے ملاحظہ کریں تو تین قسموں میں اسے تقسیم کیا جا سکتا ہے. یعنی شر جس معنی میں استعمال ہوتا ہے وہ تین نوعیت کی معنیوں میں سے استعمال کیا جاتا ہے. کچھ شر ایسے ہیں کہ جہاں یہ کلمہ شر جب استعمال کیا جاتا ہے تو وہ درواقع اخلاقی اعتبار سے کچھ برے کام ہوتے ہیں. اخلاقی نوعیت کے کچھ برے کاموں کو شر کہا جاتا ہے، اور لہٰذا شر کا اس معنی کے مطابق جو سامنے آتا ہے ایک معنی وہ اخلاقی شر کے عنوان سے ہے. جیسا کہ ہم دیکھتے ہیں کہ وہ تمام اعمال، وہ تمام افعال جن کو انسان کی روح جو کہ عاطفی اور اخلاقی ایک روح اور جذبہ انسان کے وجود کے اندر ہے، وہ پسند نہیں کرتا اور وہ اس میں تکلیف میں ہوتا ہے. یعنی انسان کو تکلیف دینے والے یہ کام ہوتے ہیں، اس کی اخلاقیات کو، اس کے عاطفی پہلو کو، جیسا کہ چوری ہے یا مثال کے طور پر کسی پہ بہتان باندھنا اور اس طرح کے جتنے کام ہیں، یہ اخلاقی اعتبار سے انسان ان کو نہیں چاہتا، لہٰذا ان کاموں کو انسان برا جانتا ہے، اور یہ برے کام شر کا معنی پیدا کرتے ہیں. پھر ایک جو ہمیں اس شر کا استعمال نظر آتا ہے مفہوم اور معنی کے اعتبار سے، درواقع وہ تمام واقعات جو کہ تلخ ہوتے ہیں بظاہر، اور ظاہراً وہ طبعی اعتبار سے تلخ واقعات کہے جاتے ہیں کیونکہ نظام ہستی سے وابستہ ہوتے ہیں، نظام مادی اس دنیا سے وہ وابستہ ہوتے ہیں اور اس نظام مادی کا حصہ ہوتے ہیں. جیسا کہ زلزلے کا آنا، بہت ساری بیماریوں کا وجود پانا، حادثات اور اس طرح موت وغیرہ کے جو واقعات ہیں نظام ہستی سے وابستہ ہیں. اس مادی دنیا کے اندر یہ واقعات رونما ہوتے رہتے ہیں، اور انہیں طبعی یا قدرتی طور پر ایسے واقعات جانا جاتا ہے کہ جو انسان کے لیے اچھے نہیں ہوتے، انسان انہیں پسند نہیں کرتا، لہٰذا ان کو شر کا نام دیا جاتا ہے. اسی طرح کچھ واقعات ناپسند انسان کے لیے جن کو وہ شر کہتا ہے، وہ درواقع انسان کے وجود کے اندر وہ درد یا وہ تکلیف ہوتی ہے جسے انسان درک کرتا ہے، احساس کرتا ہے، اور ممکن ہے کہ وہی جو برے اخلاقی کام ہیں وہ ان کا منشا بن رہا ہو انسان کے وجود کے اندر اس درد کا. یا قدرتی اور طبعی طور پر جو تلخ واقعات ہیں نظام مادی اس دنیا کے اندر، وہ باعث بن رہا ہو انسان کے وجود کے اندر اس طرح کے درد اور تکلیف کے احساس کا. یا ہم کہیں کہ وہ انسان کے وجود میں جو درد اور احساس، درد کا جو احساس انسان کر رہا ہے وہ اس کا وہم ہے یا خود بخود وہ احساس ہو رہا ہے اسے. تو بہرحال کچھ اس طرح کے درد اور تکلیفیں ہیں جو انسان اپنے وجود کے اندر احساس کرتا ہے، اور یہ بھی درواقع شر کا نام انہیں دیا جاتا ہے، اور انسان انہیں اچھا نہیں جانتا اور انہیں شر کہہ رہا ہوتا ہے. اب یہاں تک کہ ہم دیکھتے ہیں کہ انسان اگر کسی چیز کے بارے میں مالکیت کا جو ایک فکر اور تفکر ہے وہ نظر میں رکھتا ہے، اور پھر جب وہ واقعی طور پر انسان اس چیز کا مالک بن جاتا ہے، تو انسان کو کسی چیز کی ملکیت کے اعتبار سے ایک احساس لذت، سرور، خوشی حاصل ہوتی ہے جب وہ کسی چیز کا مالک بنتا ہے. اب ہم دیکھتے ہیں کہ اگر انسان کسی چیز کی مالکیت کی نسبت एक एहसास लज्जत पैदा कर रहा है लेकिन वो उस चीज़ तक नहीं पहुंच पा रहा, यानी या तो वो उसे हासिल नहीं कर पा रहा। तो जब तक इंसान उसे हासिल नहीं करता और उसकी तवज्जो उस चीज़ पर मरकूज़ रहती है, तो वो चीज़ चूँकि इंसान के पास नहीं होती, तो इस चीज़ के इंसान अपने पास ना होने की वजह से इंसान को एक दर्द और तकलीफ़ का एहसास होता है। यानी ये लज्जत क्योंकि उसे हासिल नहीं हो रही होती, तो इस लज्जत की कमी दरवाके उसे अपने लिए एक बदबख्ती और एक शर का मफहूम लाती है और उसे ईजाद करती है। तो इस तरह हम देख रहे हैं कि शर जो है माना और मफहूम के लिहाज से इन चंद मवारद के अंदर इस्तेमाल हो रहा होता है। अब सवाल यह है कि ये जो हम तीन नोयत के इस्तेमालात आपके सामने हमने बयान किए कि कुछ शर जो हैं वो अखलाकी एतबार से शर कहलाए जाते हैं, कुछ शर ऐसे हैं कि जो इस निज़ाम मादी के जो तल्ख वाक़यात हैं, जलजला, मौत, बीमारियाँ, इस तरह की, उन्हें शर कहा जाता है, और कुछ मफाहीम माना इस शर की वो हैं कि जिसमें इंसान के वजूद के अंदर जो तकलीफ़ और दर्द का एहसास होता है इंसान उसे शर कह रहा होता है। सवाल यह है कि इन तीनों मवारद में से, मसादीक में से आया ये अलग हर एक अपने एतबार से मुस्तकिल एक माना रखता है, या ये तीनों एक दूसरे की तरफ जो है वो पलट रहे होते हैं। यानी हम अगर हकीकत में इन पर थोड़ा सा एक अमीक अंदाज़ से अगर हम देखें तो दरवाके पहली और जो दूसरी किस्म हमने बयान की, यानी अखलाकी जो बुरे काम हैं जिनको हमने शर कहा, इस तरह कुदरती और तबीई इस मादी निज़ाम से वाबस्ता वो तल्ख वाक़यात जिनको हमने शर का नाम दिया, ये पलट रहे होते हैं उस तीसरी नौइयत के माना और मफहूम की तरफ। तीसरी नौइयत में जो हमने माना बयान की शर की वो ये कि इंसान अपने वजूद के अंदर दर्द और तकलीफ़ का एहसास करता है। तो वो जो पहले दो किस्म थे जिनको हम शर कह रहे थे वो भी इसी की तरफ पलट रहे होते हैं। यानी दरवाके बुरे कामों को जब हम अखलाकी एतबार से उसको शर जानते हैं तो वो भी इसलिए होता है कि इंसान के लिए दर्द आवर होते हैं, इंसान उनकी वजह से अपने वजूद के अंदर एक दर्द का एहसास कर रहा होता है। और इसी तरह अगर हम दूसरे नौइयत के उस शर की माना को देखें जहाँ हम जिंदगी मादी से वाबस्ता, इस निज़ाम हस्ती से वाबस्ता उन तल्ख वाक़यात को देख रहे होते हैं, उनको शर कह रहे होते हैं, तो ये भी पलट रहे होते हैं इस बात की तरफ कि इंसान अपने वजूद में इन चीज़ों को जब देखता है तो दर्द का एहसास करता है, एक लज्जत की कमी का एहसास करता है, तो लिहाजा वो उन्हें शर कह रहा होता है। तो लिहाजा वो जो तीसरा माना मफहूम हमने आपके सामने पेश किया कि यानी इंसान अपने वजूद के अंदर दर्द और तकलीफ़ और मशक्क़त का एहसास करता है, ये ही दरवाके शर का माना है, और बाकी जो पहलू थे, सूरतें थी, वो इसी की तरफ पलट रही होती हैं। अब हम देखते हैं कि इंसान अपनी ज़िंदगी मुआशरती के अंदर, इज्तिमाई ज़िंदगी के अंदर जब वो एक इज्तिमाई ज़िंदगी गुजार रहा होता है तो बहुत सारे कलिमात को बनाता है, वज़ करता है बहुत सारी चीज़ों के लिए। तो यहाँ हम देखते हैं कि दरवाके इंसान अक्सर जो है वो इस कोशिश में रहता है कि वो तकालीफ़ से, मुसीबतों से ख़ुद को दूर करे और लज्जतों के पीछे रहे। ये फितरी एक अमल है इंसान का। हत्ता किसी लज्जत से इंसान भाग रहा होता है तो वो भी इसलिए होता है कि उस लज्जत से उसको कोई तकलीफ़ हासिल हो रही होती है, या वो उस दूसरी लज्जत की तरफ भाग रहा होता है, यानी एक लज्जत को अगर छोड़ रहा होता है, उससे भाग रहा होता है, तो वो एक और लज्जत की तरफ जाना चाहता है, वो इसलिए उस लज्जत को तर्क कर रहा होता है। इसी वजह से वो जो कलिमात इस्तेमाल करता है जहाँ उसे लज्जत हासिल होती है, एहसास खुशी हासिल होता है, वो उस काम को, उस चीज़ को खैर का कलिमा उसके लिए इस्तेमाल करता है। यानी खैर का कलिमा इस माना में कि क्योंकि वो उस चीज़ को इख्तियार कर रहा है, या इस माना में कि वो मुंतखब है उसके लिए, या इस एतबार से कि वो उसे अच्छा जानता है, बेहतरीन काम जानता है, लिहाजा उसे खैर कह रहा होता है। इसके बरक्स जहाँ उसे दर्द और तकलीफ़ का एहसास होता है किसी काम की वजह से तो वो उसे शर कहता है और उसे बदसूरत, बदबख्ती का नाम देता है, एक बुरे काम का नाम देता है। जब ऐसा है तो फिर आहिस्ता आहिस्ता हम देखते हैं कि वो तमाम चीज़ें जो इसी खैर और शर का सबब बन रही होती हैं, यानी जो इंसान के लज्जत और दर्द का सबब बन रही होती हैं, इंसान उन असबाब को भी खैर और शर का नाम दे देता है। मिसाल के तौर पर अगर एक खाना लजीज है इंसान के लिए तो उस खाने को वो एक खैर का नाम देता है, और अगर एक वायरस इंसान के लिए बीमारी का बायस है, इंसान के लिए दर्द का सबब बन रहा होता है, तो ख़ुद वायरस अपने उस ज़ात में शायद वो शर ना हो, लेकिन क्योंकि इंसान के लिए दर्द का बायस बन रहा है तो वो उस वायरस को इंसान چونکہ سبب ہے درد کا شر نام دے رہا ہوتا ہے، تو یہاں سے شر کا معنی ہمارے لیے روشن ہو جاتا ہے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔